ये बयान आपकी खिदमत में www.muftiahmedkhanpuri.com की तरफ से पेश किया जा रहा है।
अल्हम्दुलिल्लाह नहमदुहु व नस्तईनुहु व नस्तगफिरुहु व नुमिनु बिही व नतवक्कलु अलैहि ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم والفجر وليال عشر وقال تعالى إن عدة الشهور عند الله اثنا عشر شهرا في كتاب الله يوم خلق السماوات والأرض ذلك الدين القيم فلا تظلموا فيهن أنفسكم وقال تعالى ليشهدوا منافع لهم ويذكر اسم الله في أيام معلومات وقال تعالى الحج أشهر معلومات وقال النبي صلى الله تعالى عليه وسلم ما من أيام العمل الصالح فيهن أحب إلى الله من أيام العشر قالوا ولا الجهاد في سبيل الله قال ولا الجهاد في سبيل الله إلا رجل خرج بنفسه وماله ولم يرج لشيء من ذلك أو كما قال عليه الصلاة والسلام یہ اسلامی کیلنڈر کا گیارہواں مہینہ چل رہا ہے ذوالقعدہ آج 25ویں تاریخ ہے چند روز کے بعد آخری بارہواں مہینہ ذوالحجہ شروع ہونے والا ہے اسلامی کیلنڈر کے مختلف مہینوں اور دنوں میں اللہ تبارک و تعالی نے کچھ مخصوص احکامات دیے اور ان کی مخصوص فضیلتیں بھی احادیث کے اندر وارد ہوئی ہیں یہ جیسے یہ گیارہواں مہینہ ہے نواں مہینہ رمضان المبارک کا ہے رمضان المبارک کے اندر ایک مخصوص فریضہ روزے کی شکل میں مسلمانوں کے اوپر اللہ تبارک و تعالیٰ کی طرف سے عائد کیا گیا ہے، جو اسلام کے پانچ ارکان میں سے ایک رکن ہے. اسی رمضان کے مہینے کے اندر آخری عشرے کے اندر اعتکاف کو مسنون قرار دیا گیا. اسی رمضان میں راتوں میں تراویح کو سنت قرار دیا گیا، اور اسی رمضان کے اندر آخری عشرے میں ایک بہت بڑی رات جس کو لیلۃ القدر کہا جاتا ہے، جو ہزار مہینوں سے بہتر قرار دی گئی ہے وہ بھی ہے. اور جب رمضان المبارک ختم ہوتا ہے، شوال کا چاند نظر آتا ہے، تو پھر وہ پہلی تاریخ شوال کی عید الفطر قرار دی گئی. دو عیدیں، دو خوشی کے دن اللہ تبارک و تعالیٰ نے اس امت محمدیہ کو جو عطا فرمائے ہیں ان میں سے ایک وہ ہے. اور وہیں سے شوال ہی سے حج کے مہینوں کی شروعات ہو جاتی ہے. الحج جو اشہر معلومات، حج کے تین مہینے ہیں، شوال، ذوالقعدہ اور ذوالحجہ. ذوالحجہ پورا نہیں ہے، ذوالحجہ کے 13 دن یہ، اور پھر ذوالحجہ کا یہ مہینہ جو شروع ہونے والا ہے، اس کا جو پہلا عشرہ ہے، پہلے 10 دن، اس کے مخصوص فضائل ہیں جو ابھی انشاءاللہ آپ کے سامنے پیش کیے جائیں گے. اسی عشرے کے اندر نویں تاریخ عرفہ کہلاتی ہے، یوم عرفہ. اس دن حاجی لوگ میدان عرفات میں قیام کرتے ہیں، وقوف کرتے ہیں. جو وقوف عرفات، یہ حج کا رکن اعظم ہے. اور 10ویں تاریخ جو ہے وہ یوم النحر کہلاتی ہے. نحر عربی زبان میں کہتے ہیں قربانی کرنے کو. تو یہ پہلا دن قربانی کا ہے، اس کو یوم النحر سے کہا. خالی یوم النحر جب بولیں گے تو اس سے یہی 10ویں تاریخ مراد ہوگی. اور 11ویں اور 12ویں، ان دو تاریخوں کے اندر بھی قربانی کی جاتی ہے. یہ کل 3 دن ہو گئے، 10ویں، 11ویں اور 12ویں، ان کو ایام نحر کہا جاتا ہے. اور 11ویں، 12ویں اور 13ویں، یہ 3 دن کو وہ ہیں جن کو ایام تشریق کہا جاتا ہے. تشریق کا مطلب ہے گوشت کے لمبے ٹکڑے کاٹ کر اس کو دھوپ کے اندر سکھانا. چونکہ 10ویں تاریخ کو قربانی ہوگی تو 11ویں کو اس کے سکھانے کی نوبت آئے گی. تو قربانی کے 3 دن پہلے اور ایام تشریق اس کے بعد میں. قربانی کے مخصوص احکام ہیں، ایام تشریق کے مخصوص احکام ہیں. بہرحال یہ اسلامی کیلنڈر کے مختلف دنوں میں اللہ تبارک و تعالیٰ کی طرف سے مختلف احکامات دیے گئے ہیں. اور پھر یہ 4 مہینے حرمت والے بھی ہیں. ان عدت الشہور عند اللہ 12 شہر. قرآن میں باری تعالیٰ کا ارشاد ہے کہ سال کے مہینوں کی تعداد اللہ تعالیٰ کے یہاں 12 مہینے ہیں. یہ اس لیے کہا گیا کہ زمانے جاہلیت میں لوگ کچھ 1 مہینہ کبھی بڑھا بھی دیا کرتے تھے. تو اللہ تبارک و تعالیٰ کی طرف سے قرآن پاک میں اعلان کر دیا گیا کہ ان عدت الشہور عند اللہ 12 شہر فی کتاب اللہ، لوہے محفوظ میں ازل میں اللہ تبارک و تعالیٰ نے جہاں فیصلہ کیا تھا سال کے 12 ہی مہینے ہیں, نہ اس میں کوئی مہینہ کم کیا جا سکتا ہے نہ اس میں اضافہ ہو سکتا ہے. اور پھر منہا اربعۃ الحرم, ان میں 4 مہینے حرمت والے ہیں, یہی ذوالقعدہ, ذوالحجہ, محرم اور رجب. نبی کریم صلی اللہ تعالی علیہ وسلم نے حجۃ الوداع کے موقع پر جو خطبہ دیا تھا اس میں اس کی وضاحت فرما دی تھی. آپ نے اس خطبے میں فرمایا تھا ان الزمان قد استدار کہ یوم خلق السماوات والارض السنة اثنا عشر شهرا منها اربعۃ حرم ثلاث متواليات ذو القعدة وذو الحجة والمحرم ورجب وذر الذي بين جمادى وشعبان. حجۃ الوداع کے خطبے میں حضور اکرم صلی اللہ تعالی علیہ وسلم نے اعلان فرمایا کہ زمانہ پھر لوٹ کر اپنی اسی حالت پر آیا جس روز اللہ تبارک و تعالیٰ نے آسمانوں اور زمین کو پیدا کیا تھا. یہ جو عدت الشہور عند اللہ 12 شهرا فی کتاب اللہ یوم خلق السماوات والارض, فیصلہ تو اللہ نے ان 12 مہینوں کا بہت پہلے کر دیا تھا جو لوح محفوظ میں تھا, اور اس پر عمل کب شروع ہوا؟ یوم خلق السماوات والارض, اللہ تعالیٰ نے جب آسمانوں اور زمین کو پیدا کیا اور دن رات کا نظام قائم کیا تو اب یہ 12 مہینوں والا سلسلہ بھی اسی وقت سے شروع ہوا. اور اس وقت جو مہینہ پہلا ہوتا تھا محرم, بعد میں ان عربوں نے اپنے مخصوص اغراض کے پیش نظر ان مہینوں کے اندر کچھ تبدیلیاں کر دی. یہ جو حرمت والے مہینے تھے, چونکہ ان مہینوں میں قتل و قتال کو شریعت ابراہیمی میں حرام قرار دیا گیا تھا اور یہ لوگ اسی کے مطابق چلتے تھے, لیکن آپس کی لڑائیاں ان کا گویا ایک مزاج بن چکی تھی, کوئی جنگ چل رہی ہے. اور اسی درمیان اب حرمت والے مہینوں میں سے کوئی مہینہ آ رہا ہے تو ان کو اس جنگ کو روکنا بڑا بھاری معلوم ہوتا تھا, تو وہ یوں فیصلہ کرتے تھے کہ اب یہ مہینہ ذرا ایک مہینہ اس کو لیٹ کر دو. یعنی اب یہ ذوالقعدہ آ رہا ہے تو کہا ذوالقعدہ اب نہیں, ذوالقعدہ ایک مہینہ لیٹ ہو جائے گا, اس طرح اس کو پیچھے کر دیتے تھے. اللہ تعالیٰ نے اسی کو فرمایا کہ یوم خلق السماوات والارض ذالک الدین القیم, یہی دین مستقیم ہے, اللہ تبارک تعالیٰ کی طرف سے اسی کا حکم دیا گیا ہے, اس میں کچھ بھی آگے پیچھے اور ہیر پھیر نہیں ہو سکتا. فلا تظلمون فیہن انفسکم, ان حرمت والے مہینوں میں تم لوگ اپنی جانوں پر ظلم مت کرو, اپنا نقصان مت کرو. بہرحال میں تو یہ عرض کر رہا تھا, یہ اس کا مطلب ابھی بتلاؤں گا, فلا تظلمون فیہن انفسکم کا میں تو نبی کریم صلی اللہ تعالی علیہ وسلم کے خطبے کے ان کلمات کو جو آپ نے حجۃ الوداع کے موقع پر ارشاد فرمائے تھے بیان کر رہا تھا کہ منہا اربعۃ حرم. قرآن میں تو اللہ تعالیٰ نے اتنا ہی فرما دیا کہ 4 مہینے حرمت والے, کون سے وہ اندر نہیں ہے. نبی کریم صلی اللہ تعالی علیہ وسلم نے اپنے اس خطبے کے اندر ان 4 مہینوں کی تعین بھی ارشاد فرما دی کہ 3 مہینے مسلسل ہیں, ذوالقعدہ, ذوالحجہ اور محرم, اور ایک مہینہ ذرا الگ سے ہے رجب. رجب و مضر الذی بین جمادی و شعبان. مضر یہ قبیلہ قریش والا رجب, عربوں کے اندر رجب کا اطلاق کبھی کبھار بعض قبیلوں کے یہاں رمضان کے مہینے پر بھی ہوا کرتا تھا, تو اس ان لوگوں کے یہاں جو اصطلاح تھی اس کو گویا ختم کرنے کے لیے نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا کہ قبیلہ قریش والا رجب جو جمادی الثانیہ اور شعبان کے بیچ میں آتا ہے آپ نے اس کی بھی تعین فرما دی, بالکل آگے پیچھے کچھ نہیں ہو سکتا, یہ جو حرکتیں کرتے تھے اس پر ہمیشہ کے لیے پابندی لگا دی اللہ تبارک و تعالیٰ نے. یہ حرمت والے جو مہینے ہیں ان کا بھی پہلے اس کے اندر دو چیزیں تھیں, ایک تو ان مہینوں کے اندر آپس میں جنگ اور قتل و قتال کو حرام قرار دیا گیا تھا, اگرچہ اسلام نے آ کر کے اس حکم کو منسوخ کیا ختم کیا. دوسرا یہ حرمت والے جو مہینے تھے ان کا ایک مخصوص ادب و احترام کیا جاتا تھا, ان مہینوں میں خصوصیت کے ساتھ اللہ تبارک و تعالیٰ کی عبادت کا اہتمام کیا جاتا تھا. ویسے بھی یہ حرمت والے اس لیے رکھے تھے کہ حج جو ہے وہ ذوالحجہ کے مہینے میں آتا ہے شروع میں, اس سے پہلے ذوالقعدہ, تاکہ ایک مہینہ پورا لوگوں کو سفر کرنے کے لیے امن و سکون والا مل جائے, اور حج پورا ہونے کے بعد جو ہے محرم مزید, تاکہ واپسی کے لیے ایک مہینہ مل جائے. اور عام طور پر وہ لوگ رجب کے مہینے میں عمرہ کرتے تھے, اس کے لیے رجب کے مہینے کو حرمت والا قرار دیا گیا, یہ بھی اس میں مصلحت تھی. تو بہرحال کہنے کا حاصل یہ ہے کہ ان حرمت والے مہینوں کا ایک حکم تو یہ تھا کہ ان مہینوں میں آپس میں جنگ کو حرام اور ممنوع قرار دیا گیا تھا, اسلام نے آ کر اس حکم کو تو منسوخ کیا, البتہ ان مہینوں کی تعظیم, ان کا ادب و احترام اور ان مہینوں کے دوران خصوصیت کے ساتھ اللہ تبارک و تعالیٰ کی عبادت کا اہتمام, اپنے آپ کو اللہ کی نافرمانی سے بچانے کا اہتمام, اس کا بھی حکم تھا, وہ باقی ہے. علامہ ابو بکر جساس رازی رحمت اللہ علیہ حنفی اپنی کتاب احکام القرآن کے اندر فرماتے ہیں لا تظلموا فیہن انفسکم, کہ اے لوگو ان مہینوں میں تم اپنا نقصان مت کرو, اپنی جانوں پر ظلم مت کرو, یعنی ان مہینوں کا ادب اور احترام ملحوظ رکھتے ہوئے ان کے ایام کو ان مہینوں کو اللہ کی عبادت میں اطاعت میں فرما برداری میں گزارو, جو گزارے گا ان مہینوں کو اللہ پورا سال اس کو اپنی اطاعت اور فرما برداری کی توفیق عطا فرمائیں, اور ان مہینوں میں اپنے آپ کو اللہ کی نافرمانی سے, گناہوں سے, معصیت سے دور رکھو, باز رکھو. جو آدمی ان مہینوں میں اپنے آپ کو گناہوں سے باز رکھے گا اللہ تعالیٰ پورے سال اس کو گناہوں سے بچنے کی توفیق عطا فرمائیں گے. یہ علامہ ابو بکر جساس رازی رحمت اللہ علیہ نے خصوصیت کے ساتھ فرمایا ہے, گویا یہ حکم اب بھی باقی ہے, ہمیں ان مہینوں کو اسی طرح گزارنے کی کوشش کرنی چاہیے. یہ ایک مہینہ نہیں بلکہ چار مہینے, تو تین تو ساتھ ہی, اور رجب اپنی جگہ پر ہے. ان مہینوں کے اندر خصوصیت کے ساتھ اللہ تعالیٰ کی عبادت کا, اس کی اطاعت اور فرمانبرداری کا اہتمام بھی کرنا چاہیے, اور اپنے آپ کو اللہ کی نافرمانی سے اور گناہوں سے بچانے کا بھی اہتمام کرنا چاہیے, تاکہ یہ دونوں چیزیں سال کے دوسرے مہینوں میں بھی ہمیں اس کی برکت سے حاصل ہو. اب یہ جو مہینہ آیا ہے, آنے والا ہے ذوالقعدہ کا, اب یہ جیسا کہ میں نے کہا یہ हज के महीने भी है, शव्वाल, ज़ुल्क़ादा और ज़ुल्हिज्जा। ज़ुल्हिज्जा के 13 दिन या शुरू हज कहलाते हैं। एक तो है हज के महीने और एक है हज के दिन, अय्याम हज। वो 8, 9, 10, 11 और 12 पांच दिन, ये अय्याम हज है। वो यह शुरू हज है, वो अय्याम हज है। बहरहाल खास इन्हीं दिनों में हज की इबादत अदा की जाती है, इसलिए उनको अय्याम हज कहा जाता है। पहले जमाने में लोग दूर दूर से हज के लिए जाया करते थे, सफर बड़े लंबे होते थे ऊँटों पर पैदल, इसलिए वो रमजान के बाद ही उसकी शुरुआत कर दिया करते थे। उनको मौका दिया गया शव्वाल और ज़ुल्क़ादा को, इसीलिए हज का महीना करार दिया। बहरहाल ये ज़ुल्क़ादा के बाद ये ज़ुल्हिज्जा जो आया आने वाला है, उसके मुताल्लिक जो है मैं अर्ज़ करना चाहता हूँ। मैंने आपके सामने सुरे वल फजर की पहली आयत भी पढ़ी है, वल फजर वलयाली अशरी। अल्लाह तबारक तआला कसम खाते हैं फजर यानी सुबह सादिक की और 10 रातों की। यहाँ सुबह सादिक से कौन सी सुबह पड़ा है? तो बाद हजरात मुफस्सिरीन तो कहते हैं रोजाना जो सुबह होती है, क्योंकि हर दिन आने वाली सुबह अपने अंदर एक इनकलाब लेकर के आती है। इस माना करके उसकी अहमियत को बतलाने के लिए अल्लाह तबारक तआला ने उसकी कसम खाई। और इब्न अब्बास रजी अल्लाह तआला अन्हु की एक रिवायत यह है कि उससे मुराद 10वीं ज़ुल्हिज्जा की फजर है, यौमुन नहर की। और ये इसलिए देखो, इस्लामी तारीख के अंदर रात को आने वाले दिन के ताबे करार दिया गया है। जैसे आज जुमा है तो जुमा की रात कौन सी? जो गुजर चुकी। आइंदा कल शनिचर है तो जो आज इसके बाद मगरिब के बाद जो रात शुरू होने वाली है वो शनिचर की रात करार दी जाएगी। इस्लामी कैलेंडर में गोया तारीख दिन की आने वाले दिन से पहले जो रात है उसको उस दिन के ताबे करार दिया गया है। लेकिन ये जो 10वीं ज़ुल्हिज्जा का दिन है उसकी एक खसूसियत है, चूंकि अल्लाह तबारक तआला ने नवी ज़ुल्हिज्जा यौम अरफा को हाजियों के लिए मैदान अरफा में वुकूफ को जरूरी करार दिया। और ये गोया हज का एक बहुत बड़ा रुकन है। उसका वक्त शुरू होता है नवी ज़ुल्हिज्जा को ज़वाल के बाद से, और आमतौर पर उसका जो मसनून तरीका है वो तो यही है कि ज़वाल के बाद फौरन जो है ज़ोहर और असर एक साथ पढ़ ली जाए और जो है उसके बाद वुकूफ करें मगरिब तक, और मगरिब का जब सूरज ग़ुरूब हो उसके बाद वहां से चलेंगे मुज़दलिफा के लिए। लेकिन अगर किसी आदमी को वहां पहुंचने का मौका नहीं मिला, किसी वजह से सवारी में लेट हो गया और नवी ज़ुल्हिज्जा को वो दोपहर को नहीं पहुंचा, यहां तक के जब पहुंचा अरफात में तो सूरज ग़ुरूब हो चुका था, तब शरीयत ने उसकी सहूलत के लिए उसका हज उसके हाथ से न निकले, इसलिए ये 9 के बाद की जो रात है उसको 9 के साथ जोड़ दिया। नवी ज़ुल्हिज्जा यानी अरफा के साथ जोड़ा। चुनांचे ये आदमी अगर इस रात के अंदर किसी भी वक्त सुबह 10 की सुबह सादिक से पहले पहले थोड़ी देर भी वुकूफ कर लेगा तो उसका हज दुरुस्त हो जाएगा। ये सबका मसला है सबके नजदीक। गोया ये जो 10वीं वाली रात थी वो दे नहीं गई,
21 को नौ दिन हिज्जा को, अब ये दसवीं का दिन जो है बगैर रात के रह गया। उसकी शुरुआत सुबह सादिक से होती है, वह ये सुबह ऐसी है उसको रात नहीं मिली है। इस माना करके इस सुबह को एक अहमियत हासिल है, अल्लाह तबारक तआला ने उसकी कसम खाई। वल फजर होया दसवीं ज़ुलहिज्जा की सुबह सादिक की कसम, जिसको एक मुस्तकिल हैसियत दी गई है। तो वहाँ ये इस माना करके इसको अल्लाह तबारक तआला ने उसकी अहमियत को बतलाने के लिए कसम खाई है। आगे है वलायालिन अशरी, कसम है दस रातों की, दस दिनों की। लैल, लफ्ज लैल जो है अरबी जबान में, जैसे हमारे यहाँ हिसाब जब गिनते हैं, किसी जगह मैं बम्बई गया वहां दो रोज ठहरा, तो हम बोलेंगे दो रोज दो दिन ठहरा, रातें भी अंदर आ जाती हैं। तो मगर हम हिसाब में नाम लेंगे किसका, दिन का। अरबों के दस्तूर उसके बरक्स था, वो रात को बोलते थे हम यहाँ दो रात ठहरे, दो रात यानी दो दिन उसमें आ गए। उनके अरबी जबान के अंदर जो है दिनों का हिसाब पे ताबीर करने के लिए रात का लफ्ज इस्तेमाल किया जाता है। वलायालिन अशरीन, ये दस दिनों की कसम खाई जा रही है। यही दस रातें, रातें भी हैं दिन भी हैं, रातें दिन के ताबे हैं। ये कौन सी दस रातें, कौन से दस दिन, ये ज़ुलहिज्जा के दस दिन जो आने वाला है, इन दस दिनों की अल्लाह तबारक तआला ने कसम खाई है। चुनांचे मुजाहिद इकरामा जो इमाम तफसीर में से है वो इसका यही मतलब लेते हैं, और खुद हजरत जाबिर रजी अल्लाह तआला की एक मरफू रिवायत जो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम से नकल फरमाते हैं, उसमें भी ये लयालिन अशरीन का मिसदाक ज़ुलहिज्जा के इन दस, इस अशरे को पहले दस दिनों को करार दिया गया। गोया इन दस दिनों की अल्लाह तआला ने कसम खाई, इनकी बड़ी अहमियत है। वैसे एक अशरा जिसको हम आम तौर पर जानते हैं, रमजान का आखिरी अशरा जिसका एहतिकाफ किया जाता है, जिसमें लैलतुल कदर आती है, वो एक अशरा है। एक अशरा ये उलमा ने लिखा है कि नेकियों के और जो है हसनात के मौसम सीजन दो है, एक तो रमजान का आखिरी अशरा और एक ज़ुलहिज्जा का पहला अशरा। इसको भी हजरात उलमा ने मौसमुल हसनात नेकियों का सीजन करार दिया है। हम लोग वो उस सीजन का तो एहतमाम करते हैं, कौन से, रमजान वाले अशरे का। ये जो सीजन है ना, उसकी तरफ से आम तौर पर हमारे समाज में, हमारे माशरे में, हमारी सोसाइटी में गफलत बरती जाती है। हालांकि इन्हीं दस दिनों में एक है नबी ज़ुलहिज्जा, जिसको कहते हैं यौमे अरफा। यौमे अरफा के मुताल्लिक हदीस के अंदर है, सही हदीस में, साल के दिनों में सबसे अफजल दिन कौन सा, नबी ज़ुलहिज्जा। हफ्ते के दिनों में सबसे अफजल दिन जुमा, और अगर नबी ज़ुलहिज्जा को जुमा आ जाए तो नूरू नला नूर। तो ये नबी ज़ुलहिज्जा को साल के दिनों में सबसे अफजल करार दिया गया। उसके रोजे की भी इतनी बड़ी फजीलत कि एक अगले साल और पिछले साल दोनों साल के गुनाह उससे माफ होते हैं। देखो आशूरा मुहर्रम की दसवीं का जो रोजा है उसकी भी फजीलत है। पहले वो फर्ज था और अगली उम्मतों वाले रखा करते थे। इस्लाम में भी जब तक रमजान के रोजे फर्ज नहीं हुए थे ये फर्ज था, لیکن اس کے اندر فضیلت یہ کہ ایک سال کے گزشتہ سال کے گناہ معاف ہو گئے. اور آپ اگر عرفے کا نبی ذلحجہ کا روزہ رکھیں گے تو گزشتہ سال کا بھی اور آنے والے سال کے دو سال کے گناہ معاف ہو گئے. یہ اس کی اتنی بڑی فضیلت ہے. اور اس دن کو سال کے دنوں میں سب سے افضل قرار دیا گیا ہے. اب وہ آپ کے سامنے یہ بات آ گئی کہ دو اشرے بہت اہمیت رکھتے ہیں, رمضان کا آخری اشرہ اور ذوالحجہ کا پہلا اشرہ. اب ان میں افضل کون, یہ بھی حضرات علماء کے درمیان یہ چیز موضوع بحث ہے کہ ان میں افضل کون. علامہ ابن تیمیہ رحمتہ اللہ علیہ نے اس سلسلے میں ایک بات ارشاد فرمائی جس کو حضرات اکثر حضرات علماء نے پسند کیا اور اختیار کیا کہ بھائی راتیں تو رمضان کے آخری اشرے کی سب سے افضل, اس لیے کہ ان میں لیلۃ القدر آتی ہے جو سب راتوں کی سردار ہے. اور دن یہ ذوالحجہ کے پہلے اشرے کے افضل, اس لیے کہ ان میں عرفے کا دن آتا ہے جو تمام دنوں کا سردار. تو جس اشرے کے دنوں میں تمام دنوں کا سردار آئے وہ دن سب سے افضل, اور جس اشرے کی راتوں میں تمام راتوں کی سردار یعنی لیلۃ القدر آئے اس کی راتیں سب سے افضل. چنانچہ اسی کو جو ہے نا علماء نے اختیار کیا ہے. ہمارے اکابر بھی اس کو بیان کرتے ہیں, حضرت شاہ عبدالحق صاحب دہلوی رحمۃ اللہ علیہ نے بھی اس کو ذکر کیا ہے, علامہ ابن قیم نے, زاد المعاد نے بھی اس کو ذکر کیا ہے, اور بھی حضرات اس کو اسی طرح بیان کرتے ہیں. جس سے معلوم ہوا کہ یہ اشرہ کون سا جو ابھی آنے والا ہے وہ رمضان کے اشرے کے دنوں سے بھی دن کے اعتبار سے کیا ہے, افضل ہے. اور بخاری شریف میں حضرت عبداللہ ابن عباس رضی اللہ تعالیٰ عنہ کی روایت ہے جو ابھی میں نے آپ کے سامنے پڑھی, کیا ما من ایام العمل الصالح فیهن احب الی اللہ من ایام العشر. سال کے دنوں میں کوئی بھی دن ایسے نہیں جن میں نیک عمل اللہ تعالیٰ کو سب سے زیادہ پسند اور محبوب ہو. ان یعنی ذوالحجہ کے 10 دنوں سے بڑھ کر, گویا ذوالحجہ کے ان 10 دنوں میں آپ جب اعمال کریں گے وہ اعمال اللہ تعالیٰ کو سال بھر کے دوسرے دنوں میں کیے جانے والے اعمال کے مقابلے میں سب سے زیادہ پسند ہیں. صحابہ نے پوچھا قالو یا رسول اللہ ولل جہاد فی سبیل اللہ, یہ اللہ کے رسول اور دنوں میں کوئی آدمی اللہ کے راستے میں جہاد کرے تو وہ ان دنوں کے کسی بھی عمل صالح سے بڑا ہوا نہیں ہے. انہوں نے فرمایا ولل جہاد فی سبیل اللہ, اور دنوں میں جہاد کریں گے وہ جہاد بھی ان دنوں کے کسی بھی عمل سے, کوئی بھی عمل ہے مطلق عمل, قرآن کی تلاوت, روزہ, نماز, ہر عمل اس سے بڑھ کر نہیں ہے. الا رجل خرج بنفسه وماله, البتہ ایک آدمی اپنی جان اور مال لے کر نکلا اللہ کے راستے میں اور دشمنوں کے مقابلے میں ایسا لڑا کہ فلم یرجی من ذلک بشیئ, کچھ لے کر واپس نہیں آیا, یعنی جان بھی قربان کر دی اور مال. وہ تو البتہ ان 10 دنوں میں کیے جانے والے عمل سے بہتر ہے, ورنہ اور کوئی چیز بہتر نہیں. اندازہ لگاؤ کہ ان 10 دنوں میں کیا جانے والا کوئی بھی عمل, یاد رکھو کوئی بھی عمل बाकी दिनों साल के दिनों में किए जाने वाले हर अमल से क्या है, यहां तक के जिहाद से भी अफजल है। ये तो हजरत अब्दुल्लाह इब्ने अब्बास रज़ियल्लाहु ताला अन्हुमा की रिवायत जो बुखारी शरीफ में, हजरत अबू हुरैरा रज़ियल्लाहु ताला अन्हु की रिवायत जो तिर्मिज़ी में है और इब्ने माजा में, सनद के एतबार से जरा कम है, उसमें यह है कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि कोई भी अमल अल्लाह को महबूब नहीं, नहीं अल्लाह तआला को अपनी इबादत इतनी ज्यादा महबूब नहीं जितनी इन दिनों, साल के किसी भी दिन में कोई आदमी अल्लाह की इबादत करे ना, वो अल्लाह को इतनी महबूब नहीं जितनी इन दिनों में इबादत अल्लाह को महबूब है। चुनांचे इन दिनों में एक दिन का रोजा एक साल के रोजे के बराबर और एक रात की इबादत का सवाब लैलतुल कदर की इबादत के बराबर। यह हजरत अबू हुरैरा की रिवायत जो तिर्मिज़ी और इब्ने माजा के अंदर है। गोया आप ये रोजा रखेंगे ना, कौन सा, ज़ुल्हिज्जा की पहली, दसवीं का तो रख नहीं सकते, ईद का दिन यहाँ दस बोल करके नौ बना लिए, अरबों के यहाँ जो है ना कभी एक आध कम हो ज्यादा हो तो उसको भी पूरे अवसर से ताबीर करते हैं, तो नौ दिन के रोजे आप रखेंगे ना तो नौ साल के रोजों का सवाब मिलेगा। और वो फिर नवी का रोजा उसका तो अलग सवाब वो बताया गया कि दो साल के गुनाहों को माफ करवाएंगे और दस रातों की इबादत करेंगे तो आपको दस लैलतुल कदर की इबादत का सवाब मिलेगा। हजरत अब्दुल्लाह इब्न उमर रज़ियल्लाहु ताला अन्हु की रिवायत में भी है कि अल्लाह तआला को इन दस दिनों में किया जाने वाला अमल इतना महबूब है और अल्लाह के यहाँ उसकी इतनी अजमत, आज़म इंदल्लाह व अहब्बु इलैहि, दूसरी रिवायतों में जब से आजम नहीं आया, इसमें आजम भी है अहब भी है, सबसे ज्यादा पसंद और सबसे बड़ा जितना इन दिनों में, इसलिए हुजूर फरमाते हैं फाक्सिरु फीन तहलील व तकबीर व तहमीद, इन दिनों में तुम ला इलाहा इल्लल्लाह और अल्लाहु अकबर और अल्हम्दुलिल्लाह को कसरत से पढ़ा करो, वो जो तकबीर तशरीफ है ना उसमें सब आ जाता है, अल्लाहु अकबर अल्लाहु अकबर ला इलाहा इल्लल्लाह वल्लाहु अकबर अल्लाहु अकबर वलिल्लाही, इसमें ये तीनों चीजें आ गई, तहलील भी आ गई और तकबीर भी आ गई और तहमीद भी आ गई। चुनांचे बुखारी शरीफ में है कि हजरत उमर रजी अल्लाह ताला अन्हु अपने खेमे के अंदर वहां मीना के अंदर इस तकबीर को पढ़ते थे जोर से, तो बाहर जब आवाज पहुंचती थी ना तो लोग भी उनकी तकबीर को सुनकर वो भी अल्लाहु अकबर अल्लाहु अकबर, और फिर वो आवाज पूरे मैदान में सब लोग, पूरा मीना जो है ना वो तकबीर की आवाज से गूंज उठता था। और बुखारी ही ने हजरत अब्दुल्लाह इब्ने उमर और हजरत अबू हुरैरा रज़ियल्लाहु ताला अन्हुमा इन दिनों में, देखो हम लोग तो तकबीर तशरीक जो है ना नवी ज़ुल्हिज्जा की फजर से लेकर तेरहवीं की असर तक, समझाया क्या नहीं, तो 23 नमाजें होती है, कितनी 23 नमाजों की, बस उसमें ही पढ़ते हैं, उसमें भी बहुत से लोग तो भूल जाते, अकेले पढ़ने वाले तो पढ़ते भी नहीं, हालांकि कोई अकेला पढ़े या जमात के साथ पढ़े उसको पढ़ना वाजिब है ये तकबीर तशरीक उन दिनों में। लेकिन हजरात साहबा पहली ज़ुल्हिज्जा से लेकर बराबर इब्ने उमर रज़ियल्लाहु ताला अन्हु के मुताल्लिक है, बाजार में, इब्ने उमर और अबू हुरैरा बाजार में जाते थे और जोर से पढ़ते थे अल्लाहु अकबर अल्लाहु अकबर, उनको सुनकर लोग भी सब दुकान वाले आने जाने वाले सब जोर से अल्लाहु। हम तो ईद के दिन भी नहीं पढ़ते, ईद के दिन भी ईदगाह में जाने, हालांकि ईदगाह में जाते वक्त जोर से तकबीर पढ़ने को सुन्नत करार दिया गया है, लेकिन कहीं किसी एक के मुंह से भी आप जोर से तकबीर नहीं सुनेंगे। इसकी बड़ी अहमियत है, अल्लाह के नाम की बुलंदी बयान की जाए, अल्लाह बहुत खुश होता है इससे। इसलिए इन आमाल का एहतमाम होना चाहिए। देखो हमारे यहाँ बाद हम लोग इबादत के मामले में भी रस्म और रिवाज के ताबे, कैसे भाई बाद ऐसे आमाल या ऐसी फजीलतें जो हैं लेकिन इस दर्जे की नहीं, यानी अभी जो आपको फजीलत बयान की ना दसवीं जिली दस दिनों की, इब्न अब्बास की रिवायत, बुखारी शरीफ की सबसे सही रिवायत और भी रिवायत है। अब उसके मुकाबले में आप जो है शबे बारात को ले लो, शबे बारात के सिलसिले में आजकल एक जमात तो वो है कि उसकी किसी भी फजीलत की कायम नहीं है, समझाया गया गैर मुखल्लिदीन की जमात, वो तो कहते हैं शबे बारात की कोई फजीलत नहीं। हमारे अकाबिर के यहाँ शबे बारात की फजीलत को तस्लीम किया गया है, लेकिन उसका सबूत जिन रिवायतों से है वो उतने उस दर्जे की ऊंची नहीं जितनी ये अभी आपके सामने बयान की है। अहकाम साबित करने के लिए रिवायतों के चार कैटेगरी की गई है, सही ले आई नहीं, सही ले गई नहीं, हसन ले आई नहीं और हसन ले गई नहीं। ये जो शबे बारात की फजीलत जिन रिवायतों से साबित होती है ना, वो चौथी कैटेगरी की है, और ये जो दस दिनों की फजीलत है भी आपके सामने बयान की गई, वो जिन रिवायतों से साबित होती है वो पहली कैटेगरी की। हम लोग शबे बारात का जितना एहतमाम करते हैं इन दस दिनों के अंदर इबारात का वो एहतमाम नहीं करते, क्यों? वो हम बाप दादों के जमाने से ये करते चले आ रहे हैं, मैंने कहा रिवाज के ताबे हैं, रिवाज ना नहीं कहते हम, एक जमात आज ना कहती है, हम ना नहीं कहते, लेकिन हम कहते जब उसका आप एहतमाम करते हैं जबकि उसका सबूत इतना ऊंचा नहीं है, ये इसका तो आप और ज्यादा एहतमाम करना चाहिए। और फिर इसकी फजीलत अभी आपके सामने बयान की, एक रोजा एक साल के बराबर और एक रात की इबादत लैलतुल कदर की इबादत के बराबर, अंदाजा लगाओ कितनी बड़ी फजीलत। लेकिन इन दिनों में हम जो है बस खाते पीते फिरते रहते हैं और रातों को भी कोई इबादत का है, भाई रातों को भी कम से कम अपने सारी ये मजलिस बाजियां छोड़ करके अल्लाह की इबादत में, जिक्र में, तिलावत में, नमाज में, इन रातों में कुछ तो पढ़ लो, कुछ तो कर लो, ताकि ये फजीलत हासिल हो जाए। इन रातों की इबादत बड़ी अहमियत रखती है, इसकी तरफ खास तवज्जो करने की जरूरत है। इसको हमारे माशरे में इन चीजों को आम करो। अरे बात फजीलत है तो ऐसी जिसका कोई वजूद नहीं, जैसे शबे मेहराज, शबे मेहराज का रोजा, मेहराज तो हुई है, मेहराज हुई है अपनी, लेकिन मेहराज कौन से महीने में हुई और कौन सी तारीख में हुई, आप सीरत की किताबें उठा करके देख लीजिए, किसी भी किताब में आपको तानीन के साथ ये मुख्तलिफ कौल बातें कही गई, फलाना महीना फलाना महीना फलानी तारीख। अगर से मशहूर ये है कि रजब की 27, फिर खैर मेराज हुई है, लेकिन मेराज के दिन की कोई खसूसियत, उस दिन इबादत करने की कोई फजीलत, जैसे कि अभी बताया आपको लैलतुल कदर की फजीलत कि वो खैरु मिन अल्फ शहरी, वो हजार महीनों से बेहतर है, ये ऐसी कोई फजीलत मेहराज की रात के अंदर कोई फजीलत नहीं कि इसमें इबादत करने का ये, और रोजे का तो कोई वजूद ही नहीं, फिर भी औरतें रखती हजार ही रोजा, फिर भी वो मेहराज की सत्ता, वो 27वीं रजब के रोजे का नाम क्या रखा है, हजार ही रोजा, यानी उस रोजे का सवाब 1000 रोजों, पता नहीं कहां से लिया है, किसी भी रिवायत में नहीं है, कहीं वजूद ही नहीं, किसी ने ख्वाब में भी नहीं देखा इसको, मगर कर रहे हैं। तो जिसका कोई वजूद नहीं वो हो रहा है, और जिसके लिए इतने सारे सबूत हैं, सही रिवायतें हैं, बुजुर्गों के यहाँ इसका एहतमाम रहा है, हमें इसका क्या करना चाहिए, एहतमाम करना चाहिए, करेंगे या नहीं। इतना अच्छा अल्लाह ने मौका दिया है इन दिनों के रोजों का भी एहतमाम हो, घर में भी घर के लोगों को तवज्जो किया जाए और उनको भी तरदीब देकर इसके लिए आमादा किया जाए, खुद भी करें, और जब आप करेंगे तो घर के लोग खुद ही आपको देखकर के आपकी भी पैरवी करेंगे और इबादत का भी एहतमाम करें, मुफ्त में इतना सारा सवाब मिल जाएगा और उसकी बरकत ये होगी कि साल भर अल्लाह तआला हमें नेक काम की तौफीक भी देंगे और गुनाहों से बचने की भी तौफीक देंगे। अल्लाह तआला हम सबको इन बाबरकत अय्याम की कदरदानी की तौफीक और सआदत अता फरमाए। वाखिर दावाना अलहम्दुलिल्लाह।
ये बयान आपकी खिदमत में www.muftiahmedkhanpuri.com की तरफ से पेश किया जा रहा है।